यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। सरकारका कमी कमजोरी औल्याउँदै स्वच्छ आलोचना गर्न पत्रकारिता जगतलाई प्रधानमन्त्री देउवाको आग्रह। नेकपा एमालेको पहिलो विधान अधिवेशन शुरू। आजको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओली सहितको 3 प्रतिवेदनमाथि छलफल हुने। सर्वोच्च अदालतका 4 पूर्व प्रधान न्यायाधीश विरूद्धको मुद्दामा मागकर्ताको माग दावी नपुगेको सर्वोच्चको ठहर। सल्यानमा रूखको छारीमा बसिरहेका छात्राहरूलाई अनियन्त्रित जीपले ठक्कर दिँदा 2 मृत्यु, 3 घाइते। अस्ट्रेलियाले कोरोना संक्रमणपछि बन्द आफ्ना सीमा नाकाहरू आगामी नोभेम्बरदेखि खोल्ने। र मालदिव्समा शुरू भएको साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपालको विजयी शुरूआत।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। ग्यालेक्सी 4K टेलिभिजनको हिजो शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरकार कुनै पनि अवस्थामा प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई बलियो बनाउने र जनताको अधिकार स्थापित गराउनमा आम संचार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले सरकारका कमी कमजोरी औल्याउँदै स्वच्छ आलोचना गर्न पत्रकारिता जगतलाई आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री देउवाले लोकतान्त्रिक देशमा संचार माध्यम चौथो अंगका रूपमा स्थापित रहेको भन्दै नेपालले समेत आम संचार माध्यमलाई चौथो अंगका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको बताउनुभयो। संचार जगतलाई लक्षित उद्देश्यमा अघि बढ़ने सन्दर्भमा सघाउन सरकार तयार रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सबै जात जाति भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कायम गर्न संचार माध्यमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सन्तुलित मर्यादित समाचार सामग्री प्रस्तुत गरेर स्वस्थ प्रतिस्पर्धा गर्न पूर्व आग्रह समेत गर्नुभयो। अध्यक्ष प्रचण्डले तथ्य बंगाइएका गलत समाचारको मारमा आफू पनि बेला बेलामा पर्ने गरेको भन्दै सही तथ्यपूर्ण र निष्पक्ष पत्रकारिता गर्न संचारकर्मीलाई आग्रह गर्नुभयो। कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संचार माध्यम समाजको वास्तविक ऐना हुन सक्नुपर्ने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताउनु भएको छ। ललितपुरको गोदावरीमा हिजो शुरू भएको पहिलो विधान महाधिवेशनमा राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढ़ाउने अभिभारा नेकपा एमालेको काँधमा आएको बताउनुभयो। अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका नाममा सत्ता र पदमा लोभिएर जानेहरू र दक्षिणपन्थीहरूले पार्टी विरूद्ध घेराबन्दी शुरू गरेको आरोप पनि लगाउनुभयो। अध्यक्ष ओलीले नेकपा एमाले विदेश नीतिमा राष्ट्रिय हितको रक्षा र सबैसँग मित्रता कायम गर्दै अघि बढ़ने पनि बताउनुभयो। अध्यक्ष ओलीले संविधानकै कारण नेपाली समाज राजनैतिक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेको बताउँदै आगामी दिनमा संविधानको रक्षा र कार्यान्वयनमा पार्टीले नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पार्नुभयो।
तत्कालीन शक्ति सन्तुलनका दृष्टिले यो ऐतिहासिक दस्तावेज संविधान निर्माणमा खेलेको सक्रिय रचनात्मक अग्रणी र नेतृत्वदायी भूमिकाका लागि नेकपा एमाले गर्व गर्दछ। आगामी दिनमा संविधानको रक्षा कार्यान्वयन र विकासमा पार्टीले यसै गरी नेतृत्वदायी भूमिका खेल्नेछ भन्ने कुरा म दोहोर्याउन चाहन्छु।
महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटिका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीको राजनैतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु प्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले जनताले अनुभूति गर्ने गरी जनहित र सामाजिक कार्यमा अग्रसर हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ। जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषदको काठमाडौँमा हिजो उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जनप्रतिनिधिमूलक संस्थाले समतामूलक समाज निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले कोविड 19 रोकथाम नियन्त्रण र उपचारमा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो। राष्ट्रपति भण्डारीले मुलुकमा विद्यमान घरेलु हिंसा बलात्कार लगायत कुरीति अन्त्यका लागि सबै तह र तबकाका नागरिकले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ़ गराउने बाटोमा अघि बढ़ेको बताउनु भएको छ। तनहुँको आबु खैरेनीमा हिजो आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीले वड़ा स्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गर्दै आएको बताउनुभयो। वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरू पार्टीले गर्न नसक्ने दावी पनि गर्नुभयो। वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षपछि प्राप्त उपलब्धि गुम्ने खतरा बढ़ेको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको र विचार मिल्नेसँग एकताका लागि पनि छलफल जारी राखिने बताउनुभयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थी समूहले राष्ट्रियता कमजोर पार्ने प्रयास गरिरहेपछि कांग्रेसलाई अघि सारेर परिवर्तन र उपलब्धि जोगाउने प्रयास गरिएको बताउनु भएको छ। प्रगतिशील पत्रकार संघ बागलुङले हिजो बागलुङ बजारमा गरेको पत्रकार सम्मेलनमा उहाँले दुई दुई पटक संसद विघटन गरेर संविधानको धज्जी उड़ाएको एमाले अदालतले संविधानको रक्षा गर्दा परमादेशबाट सरकार चलाए भन्नु हास्यास्पद भएको बताउनुभयो। उहाँले दलहरूको एक अर्कोसँगको बढ़दो अविश्वासका बीच स्वार्थी समूह थप सक्रिय भएकाले गणतन्त्र धर्मनिरपेक्षता र दलीय व्यवस्था जोगाउने चुनौती बढ़दै गएको पनि बताउनुभयो। उहाँले मुलुकमा संघीयता भने आवश्यक नरहेको दोहोर्याउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत पाँचजना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा एकजना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सर्वोच्च अदालतले चारजना पूर्व प्रधान न्यायाधीश विरूद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा माग दावी नपुगेको ठहर गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश सपना प्रधान मल्लको हिजोको इजलासले चार पूर्व प्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की विरूद्धको अदालतको अवहेलना मुद्दामा माग दावी पुग्न नसक्ने ठहर गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष 5 पहिलो पटक प्रतिनिधि सभा विघटन गर्नुभएको कार्य असंवैधानिक भएको उल्लेख गर्नुहुँदै चार पूर्व प्रधान न्यायाधीशले गत पुष 24 प्रेस विज्ञप्ति जारी गर्नुभएको थियो। त्यस विरूद्ध अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको हो। यसअघि मुद्दामाथि प्रारम्भिक सुनवाई गर्नुहुँदै न्यायाधीश डाक्टर मनोज शर्माको एकल इजलासले आफै अदालतमा उपस्थित भएर लिखित जवाब पेश गर्न आदेश दिएको थियो। सोही अनुसार चारैजना पूर्व प्रधान न्यायाधीशले आफै सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाब पेश गर्नुभएको थियो। सल्यानमा जीपको ठक्करबाट हिजो दुईजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका 6 बरालाकी अन्दाजी 18 वर्षीय रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी 18 वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो। कक्षा 12 पढ्ने 5 छात्रा रूखको मुनि बसिरहेका बेला अनियन्त्रित जीपले ठक्कर दिएको थियो। घाइते 3 नेपालगंजमा उपचार भइरहेको छ। हिजो बिहान बागचौरदेखि सल्यान खलंगा जाँदै गरेको जीपले शारदा नगरपालिका 2 बांगे सल्लामा रूखको छारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो। तीव्र गतिका कारण विद्यार्थीलाई ठक्कर दिएर जीप सड़कबाट 10 मिटर तल खसेको छ। नेपालमा हिजो थप 1066 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 10113 नमूनाको पीसीआर परीक्षण गर्दा 898 जना तथा 3255 नमूनाको एन्टिजेन परीक्षण गर्दा 168 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै हिजो थप 938 जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर 96.3% रहेको छ। हिजो थप 13 जनाको मृत्यु भएपछि हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 11148 पुगेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार हिजो देशभरि 18115 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये 1234 जना अस्पताल तथा विभिन्न संस्थागत आइसोलेशन सेन्टरहरूमा रहेका छन् भने बाँकी 16881 जना संक्रमित होम आइसोलेशनमा रहेका छन्। राष्ट्रिय समावेशी आयोगले नीति कानून योजना र कार्यक्रमको प्रभावकारिता बढ़ाउँदै अनुगमन तथा मूल्यांकनका माध्यमबाट आयोगको काम कार्यवाहीलाई अझ प्रभावकारी र परिमार्जन गर्ने भएको छ। हिजो आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल सिन्हाले लक्षित वर्गको संरक्षण सशक्तिकरण र विकास तथा सहभागिता सुनिश्चित गर्ने नीति पहिचान गर्नुका साथै संस्थागत क्षमता विकास गरी अध्ययन अनुसन्धान गर्न सक्षम बनाइने बताउनुभयो। अध्यक्ष डा तिमिल सिन्हाले अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको प्रचलन र पुनरावलोकन तथा सामाजिक सांस्कृतिक अधिकारको प्रचलन एवं प्रभावकारिता बढ़ाउने समेत बताउनुभयो। सिन्धुलीमा कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल व्यवसाय अहिले सञ्चालनमा आएका छन्। होटल व्यवसाय सञ्चालनमा आए पनि ग्राहकहरूको चहलपहल नभएका कारण व्यवसायीहरू भने चिन्तित छन्। सिन्धुलीबाट कमल सरला सुनवारको यो रिपोर्ट।
सिन्धुलीको कमलामाई नगरपालिका छ रातमाटा सीताराम पार्टी प्यालेसमा गाड़ीहरूको लश्कर लाग्थे। नेतादेखि लिएर तीनका कार्यकर्ताका सभा सम्मेलन त्यही हुन्थ्यो। विवाह व्रतबन्द जन्मोत्सव जस्ता रमाइलो गर्नेहरू त्यही पुग्थे। तर अहिले पार्टी प्यालेस सञ्चालनमा आए पनि चहल पहल छैन। होटल सञ्चालक सीताराम श्रेष्ठ
चलेको मात्रै छ तर आमदानी चाहिँ छैन, ठप्प जस्तै छ।
कमलामाई नगरपालिका चार ढुङ्ग्रीवासका नरेश श्रेष्ठ र सन्तोष शर्माले सिन्धुलीमा 2076 साल फागुन 2 गते 15 करोड़ भन्दा माथिको लगानीमा गणपति होटल सञ्चालन गर्नु भएको थियो। होटल सञ्चालन गरेको महिना दिन नबित्दै कोरोनाका कारण होटल प्रभावित बन्न पुगेको बताउनुहुन्छ होटल सञ्चालक नरेश श्रेष्ठ।
होटलको अवस्था चाहिँ धेरै माथि पुगिसक्नु पर्ने हुन्थ्यो, घाटा धेरै भयो हामीलाई।
त्यस्तै कमलामाई नगरपालिका 2 चियाबारीका पुष्प सुनवारले पनि 2076 साल फागुनमा 15 लाखको लगानीमा व्यवसाय शुरू गर्नु भएको थियो। शुरू गरेको महिना दिन नबित्दै कोरोनाको कारण 10 महिना होटल बन्द भयो। 15 लाखको लगानीबाट शुरू गरेको व्यवसाय शून्यमा नै रहेको बताउनुहुन्छ। बैंकबाट कर्जा लिएर होटल व्यवसायमा लगानी गर्ने युवाहरू बढ़ी मारमा परेका छन्। अब यातायात सुचारू भएसँगै सम्भावना र अवसर राम्रो भएकोले युवाहरूलाई हतोत्साहित नभई होटल व्यवसायलाई निरन्तरता दिन सुझाव दिनुहुन्छ होटल व्यवसाय संघ सिन्धुलीका पूर्व अध्यक्ष बद्री बहादुर कार्की।
अहिले कोरोनाले गर्दा उहाँहरूलाई पनि यसले अब ठूलो मार पारेको छ, आतिनु पर्ने अवस्था छैन। अब उहाँहरूले जुन लगानी गरेको छ त्यो लगानीलाई फेरि अब त्यसको अवसरहरू आउँदैछ, अब यातायातहरू खुल्दैछ।
सिन्धुलीमा 530 होटल संघमा दर्ता भएर सञ्चालनमा आएको छ। अहिले धेरै युवाको रोजाइ पेसा होटल व्यवसाय बनेको देखिन्छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
जुम्लाका ज्येष्ठ नागरिकले संविधानमा व्यवस्था भए अनुसारको अधिकार तथा सेवा सुविधा सहजै नपाएको गुनासो गरेका छन्। स्वास्थ्य, यातायात, बैंकिङ सेवा निशुल्क तथा सहज रूपमा नपाएको भन्दै उनीहरूले गुनासो पोखेका हुन्। जुम्लाबाट सागर परियारको यो रिपोर्ट।
31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जुम्लाका ज्येष्ठ नागरिकहरूले सरकारवालालाई गुनासै गुनासा पोखेका छन्। ज्येष्ठ नागरिकका हक अधिकार कागजमा मात्रै सीमित भएको भन्दै सामाजिक सुरक्षा भत्तादेखि औषधि उपचार यातायात सेवा सहजै नपाएको गुनासो पोख्दै तातोपानीका ज्येष्ठ नागरिक दलबहादुर खड्का।
यातायातमा पनि ज्येष्ठ नागरिकहरूको सम्मान हुँदैन र घरका बच्चा र उनका छोराछोरी पनि धेरै जस्ता चाहिँ बुढाबुढी पनि छोराबाट पनि हेपिएका छन्।
संविधानमा व्यवस्था भएका ज्येष्ठ नागरिकका अधिकार कुण्ठित गरिएको बताउँदै ज्येष्ठ नागरिकले सबै सेवा सुविधा र अधिकार पाउनु पर्नेमा ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीको जोड छ।
संविधान अनुसार हामीले पायौं कि पाएनौ ज्येष्ठ नागरिक, औषधालय गएपछि लाइन लाग्नु पर्छ अस्पतालमा, निशुल्क औषधि हुने भने कहाँ छ निशुल्क औषध छैन। ज्येष्ठ नागरिकले पाउने अधिकार पाउने सुविधा ज्येष्ठ नागरिकले पाउनु पर्यो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकको निशुल्क उपचार तथा स्वास्थ्य सेवामा प्राथमिकता दिँदै आएको छ। पछिल्लो आर्थिक वर्षमा प्रतिष्ठानबाट 114 जना ज्येष्ठ नागरिकले निशुल्क सेवा लिएको बताउँदै कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजीव शाह
निर्देशक बमिजिम चाहिँ 60 देखि 69 वर्षको वृद्ध नागरिकलाई ज्येष्ठ नागरिकलाई चाहिँ 50% छुट छ 70 देखि 79 वर्षकोलाई 75% छुट छ र 80 भन्दा माथिलाई 100% छुट छ प्रतिष्ठानले पछिल्लो आर्थिक वर्षबाट नै यो सेवा प्रदान गर्दै आएको छ
चन्दनाथ नगरपालिकाको स्रोत साधनले भएसम्म ज्येष्ठ नागरिकका हक अधिकार कार्यान्वयन तथा विभिन्न समस्या समाधानका लागि सहयोग गरेको बताउँदै चन्दनाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल
नगरपालिकाले स्रोत साधनले भ्याएसम्म एकदमै ज्येष्ठ नागरिकलाई सहयोग गरेकै छौँ हामीले ज्येष्ठ नागरिकको भवन स्थापना गर्यौं युवा खाजाको पनि व्यवस्थापन हामीले गर्यौं
जुम्लाका ज्येष्ठ नागरिकहरूले विशेष गरी स्वास्थ्य यातायात तथा बैंकिङ सेवा सहज रूपमा नपाएको गुनासो गरेका छन् यातायात सेवामा पाउने 50% छुटदेखि निशुल्क उपचारको कानूनी प्रक्रियालाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक छ सागर परियार रेडियो नेपाल जुम्ला
अब के अन्तर्राष्ट्रिय समाचार अस्ट्रेलियाले आगामी नोभेम्बरदेखि आफ्ना सीमानाकाहरू खोल्ने भएको छ कोविड संक्रमणपछि बन्द रहेका सीमानाका खोप लगाएका मानिसहरूलाई मात्र आवाजावत गर्न दिने गरी खोल्न लागि हो सरकारले गरेको नाकाबन्दीको निर्णय कोविड नियन्त्रणका लागि उपयोगी भन्दै प्रशंसा भए पनि परिवारहरू आपसमा छुट्टिनु परेकोमा त्यसको विरोध पनि भएको थियो अस्ट्रेलियामा अहिलेसम्म 80% जनताले कोविड विरूद्धको खोप लगाएको बताइएको छ विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सेप्टेम्बरको अन्त्यसम्ममा हरेक देशका 10% नागरिकले कोरोना भाइरस विरूद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य प्राप्तिमा 50 भन्दा बढ़ी देश चुकेको जनाएको छ स्वास्थ्य संगठनको यस लक्ष्यमा विशेष गरी अफ्रिकी देशहरू पछाडि परेका छन् जहाँ 4.4% मानिसले मात्रै पूर्ण खोप लगाउन पाएका छन् कोभ्याक्स नीति अन्तर्गत विकसित देशहरूले खोप अनुदानका रूपमा प्रदान गर्ने प्रतिबद्धता जनाए पनि खोप वितरणमा ढिलाइ भएका कारण उनीहरू खोप लगाउनबाट वञ्चित भएको बताइएको छ बेलायतका करिब 66%, युरोपेली युनियन EU 62% र अमेरिकाका 55% मानिसले पूर्ण खोप लगाएका छन् चीनको वुहानमा पहिलो पटक फेला परेको कोरोना भाइरसका कारण हालसम्म 48 लाख भन्दा बढ़ी मानिसको मृत्यु भएको छ भने 23.47 करोड़ भन्दा बढ़ी मानिस संक्रमित भएका छन् अमेरिकी कंग्रेसले मतदानमा ढिलाइ गर्दा राष्ट्रपति जो बाइडेनले ल्याउनु भएको 10 खर्ब डलरको पूर्वाधार योजना अप्ठ्यारोमा परेको छ आफ्नै दल डेमोक्रेटिक पार्टीको एक हिस्साले कांग्रेसले 35 खर्ब डलरको वातावरण परिवर्तन र सामाजिक सुरक्षाको छुट्टै योजनामा हस्ताक्षर नगरेसम्म पूर्वाधार योजनालाई अघि बढ़ाउन अस्वीकार गरेको छ
गत आर्थिक वर्षमा नेपालका उद्योगहरूले कुल उत्पादन क्षमताको 64.8% क्षमता मात्र उपयोग गरेको देखिएको छ नेपाल उद्योग परिसंघले पहिलो औद्योगिक अवस्थिति सम्बन्धमा शुक्रबार जारी गरेको प्रतिवेदनमा त्यस्तो उल्लेख गरिएको छ प्रतिवेदनको पहिलो अंक शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभयो प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष 2076-77 चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष 2077-78 चौथो त्रैमासमा उद्योगको आय वृद्धि दर 8% बढ़ेको देखाएको छ प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले निजी क्षेत्रले गरेका यस्ता अध्ययनले अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ भन्ने जानकारी सरकारलाई प्राप्त हुने उल्लेख गर्नुभयो उपाध्यक्ष पौडेलले सरकारले तथ्याङ्कमा आधारित भएर नीति तर्जुमा गर्न खोजिरहेको समेत बताउनुभयो कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विश्व कुमार अग्रवालले परिसंघले औद्योगिक क्षेत्रको विकास र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्याङ्क नभएको अवस्थामा पहिलो पटक यस्तो प्रतिवेदन तयार पारेको दावी नेपाल उद्योग परिसंघले गरेको छ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दीन नोमन चौधरी बीच द्विपक्षीय व्यापार तथा आपसी विभिन्न विषयहरूमा छलफल भएको छ नेपालको कुल व्यापारमा दक्षिण एसियामा बंगलादेश दोस्रो ठूलो व्यापार साझेदार हो व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा $5.7 मिलियन बराबरका वस्तुहरू बंगलादेश निर्यात गरेको छ भने बंगलादेशबाट $90.6 मिलियन बराबरका सामग्रीहरू आयात गरेको छ यसरी हेर्दा दुवै मुलुक बीच द्विपक्षीय व्यापारमा ठूलो घाटा नेपालले बेहोर्दै आएको छ उद्योग संगठन मोरङले स्टार्टअप व्यवसायीहरूलाई प्रवर्धन र सञ्जालीकरण गर्न 4 दिने बुट क्याम्प कार्यक्रम शुक्रबारबाट प्रारम्भ गरेको छ स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका 24 स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन कार्यक्रमको आयोजना गरिएको उद्योग संगठन मोरङले जनाएको छ कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्चाले देशका युवा वर्गले आफ्नो सोचलाई व्यावसायिकतामा रूपान्तरण गर्न सकेमा मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदीको भाव वृद्धि भएको छ। शुक्रबार सुनको भाव तोलामा 900 रुपियाँले वृद्धि भएको छ। यस दिन छापावाल सुन प्रति तोला 89,600 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस दिन तेजाबी सुन भने प्रति तोला 89,150 रुपियाँमा कारोबार भएको छ।
भुवन आचार्य, अब खेल समाचार। मालदिवसमा हिजो शुरू भएको साफ च्याम्पियनशीप फुटबलमा नेपालले विजयी शुरूआत गरेको छ। आजक मालदिवसलाई शून्यका विरूद्ध एक गोलले पराजित गर्दै नेपाल विजयी भएको हो। नेपालका लागि मनिष डाँगीले खेलको 86 मिनटमा गोल गरेका हुन्। नेपालले साफ च्याम्पियनशीपको इतिहासमा मालदिवसमाथि प्राप्त गरेको यो पहिलो जीत हो। हिजै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई शून्यका विरूद्ध एक गोलले पराजित गरेको छ। अब बाँकी खेल समाचार।
साबिक विजेता ललितपुर प्याटर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल T20 क्रिकेटमा पहिलो जित निकालेको छ। ट्यू क्रिकेट मैदानमा शुक्रबार विराटनगर ओआरएसलाई 37 रनले पराजित गर्दै ललितपुरले पहिलो जित दर्ता गरेको हो। ललितपुरले दिएको 227 रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले 20 ओभरमा 8 विकेट गुमाएर 189 रन मात्र बनाउन सक्यो। यसअघि सुन्दर विराकोटी र अफजल तुलहाल ओमार राईजीको अर्धशतकीय इनिङ खेलेपछि ललितपुरले 5 विकेट गुमाएर निर्धारित 20 ओभरमा 226 रनको विशाल योगफल तयार पारेको थियो। ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो। यसअघि 2018 भरवा ग्रेडिसले पोखरा राइडर्स विरूद्ध बनाएको 216 रन सर्वाधिक उच्च रहेको थियो। यस जितसँगै ललितपुरले 4 खेलमा 3 अङ्क जोडेको छ। ललितपुर चौथो स्थानमा उक्लिएको छ। विराटनगरको यो लगातार तेस्रो हार हो। अङ्कविहीन विराटनगर पुछारमा रहेको छ। ओपनर मोहम्मद शहजाद र युवा ब्याट्सम्यान भीम सार्कीको अभिजित शतकीय साझेदारीमा चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग ईपीएलमा लगातार तेस्रो जोत निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। शुक्रबार चितवनले पोखरा राइनोसलाई 9 विकेटले हराउँदै 2 खेल अगावै शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको हो। जितको लागि 124 रनको विजय लक्ष्य पछ्याएको चितवनले 16.4 ओभरमा 1 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि ट्यू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 123 रन बनाएको थियो। चितवनले आफ्नो चौथो खेलमा आइतबार ललितपुरसँग खेल्दैछ। साबिक विजेता हेल्प नेपाल छैटौं संस्करणको एनबीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशीप अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राखेप कबडहलमा शुक्रबार भएको पुरुषको पहिलो सेमी फाइनलमा नेपाल पुलिस क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल उपाधि नजिक पुगेको हो। अब हेल्प नेपालले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एफएफ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। न्यू डाइबन स्पोर्ट क्लब महिला च्याम्पियनशीप अन्तर्गत फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको दोस्रो सेमी फाइनलमा विभागीय टीम नेपाल पुलिस क्लबलाई 3-2 सेटमा पराजित गर्दै न्यू डाइमन्ड उपाधि नजिक पुगेको हो। अब न्यू डाइमन्डले उपाधिका लागि एफएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एफएफ अर्को विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई 3-2 सेटमै हराएर फाइनल पुगिसकेको छ।
अझै बम। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश 2 र बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:57 भयो भने सूर्यास्त भरे साँझ 5:49 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। सरकारका कमी कमजोरी औल्याउँदै स्वच्छ आलोचना गर्न पत्रकारिता जगतलाई प्रधानमन्त्री देउवाको आग्रह। नेकपा एमालेको पहिलो विधान महाधिवेशन शुरू। आजको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओली सहितको 3 प्रतिवेदनमाथि छलफल हुने। सर्वोच्च अदालतका 4 पूर्व प्रधान न्यायाधीश विरूद्धको मुद्दामा मागकर्ताको माग दावी नपुगेको सर्वोच्चको ठहर। सल्यानमा रूखको छहारीमा बसिरहेका छात्राहरूलाई अनियन्त्रित जीपले ठक्कर दिँदा 2 मृत्यु, 3 घाइते। अस्ट्रेलियाले कोरोना संक्रमणपछि बन्द आफ्ना सीमा नाकाहरू आगामी नोभेम्बरदेखि खोल्ने। र मालदिवसमा शुरू भएको साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपालको विजयी शुरूआत। यसका साथै बिहान 7 समाचार यही सकिन्छ। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।